This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
युवा संसार सुनेर बसिरहनु भएका तमाम आदरणीय श्रोताहरूमा म देवी पोखरेल आज हार्दिक अभिवादन गर्दछु, हार्दिक स्वागत गर्दछु तपाईँलाई आजको कार्यक्रम जेठ 19 गते जुन 2 तारिकको कार्यक्रममा। म आज एक्लै उपस्थित भएको छु, साथीहरूलाई पालो दिनको लागि आज एक्लै उपस्थित भएको छु। श्रोताहरू भर्सक म कार्यक्रमबाट तपाईँहरूलाई दुईजना अथवा तिनजना जसरी कार्यक्रम मनोरञ्जन हुन्थ्यो त्यसरी नै आज पनि भरपूर तपाईँलाई मनोरञ्जन दिलाउने कोसिस गर्नेछु। आजको कार्यक्रम 101.5 मेगाहर्जको तरङ्ग र radio.adelaide.edu.au मार्फत संसारभर लाइभ सुन्न सक्नुहुनेछ भने फुर्सदको समयमा हामीलाई रेडियो आइपिए जर्नल.com, युवा संसार .com र आइट्युन्स मार्फत पनि सुन्न सक्नुहुनेछ। हजुर, आजको कार्यक्रममा म तपाईँलाई युवा गतिविधि, भुटान अपडेट्स, विभिन्न कमेडी अनाउन्समेन्ट्स, गीत सङ्गीत र नेपालमा हाम्रो कथा मार्फत हाम्रो कथालाई समेटेर बन्द गरेको एउटा मुभी देश खोज्दै जाँदाको बारेमा थोरै कुरा गर्नेछु। श्रोताहरू, अब कार्यक्रम आज भनिहालेँ, म एक्लै छु, कार्यक्रम सुरु भइसकेको छ र तपाईँलाई म भरपूर मनोरञ्जन दिलाउने कोसिस गर्नेछु। आजको यस कार्यक्रममा म पहिलो साङ्गीतिक कोसेलीबाट कार्यक्रम सुरु गर्नेछु। साङ्गीतिक कोसेली रहेको छ नवीन के भट्टराईको आवाजमा ए झरी नबर्सिदेऊ यसरी।
नसरी देऊ ये सरी सुधी न चम्किते यसरी मेरी माया लुको आँखा तिमी राउने गरी चम्किदेऊ न तिमी अन्धकार भागिने गरी मेरी माया लुको हँसिलो अनुहार देखिने गरी ए छरी नसरी देऊ यसरी ए छरी नसरी देऊ यसरी
हजुर ए झरी नम्बर सिधै यसरी भन्दै थिए नवीन खेवट राई. अहिले यहाँ झरी परिरहेको छ, आज नपरे पनि हिजो परिरहेको थियो. नेपालमा झरी पर्न लागेको छ, पर्नेवाला छ, परिरहेको छ, भुटानमा परिरहेको छ र अरू विभिन्न देशहरूमा पनि झरी परिरहेको छ. त्यसैले यो गीत अलिक सान्दर्भिक लाग्यो श्रोताहरू. मैले आज नवीन खेवट राईको गीतबाट यो ए झरीबाट कार्यक्रम सुरु गरेँ. तपाईँले निकै पहिलो कार्यक्रमको सुरुवातमा नै मनोरञ्जन लिनुहोला लिनुभयो होला भन्ने आशा गरेको छु. अब कार्यक्रममा पुनः स्वागत गर्दै अबको कार्यक्रम यस कार्यक्रमको अबको पाठोमा म प्रस्तुत गर्दैछु युवा गतिविधि. विगतका वर्ष चाहिँ यसपालि पनि ब्ल्याकटाउन सिटी काउन्सिल न्यू साउथ वेल्सको ब्ल्याकटाउन सिटी काउन्सिलले 25 मईका दिन ब्ल्याकटाउन महोत्सवको आयोजना गरेको थियो. करिब 4 वर्षदेखि यस क्षेत्रमा बसोबास गर्दै आएको भुटानी समूहको पनि उक्त महोत्सवमा उल्लेखनीय उपस्थित थियो. अस्ट्रेलियाभित्र विभिन्न सांस्कृतिक पृष्ठभूमि भएका समूहलाई हातेमालो गर्दै एक अर्काबीचको संस्कृतिलाई सम्मान र जगेना गर्दै लैजानुपर्ने सन्देश दिन नै वर्षेनी महोत्सवको आयोजन हुने गरेको सिटी काउन्सिलले उक्त सन्दर्भमा बताएको छ. कार्यक्रममा सांस्कृतिक वेशभूषा, खानाका परिकार तथा अन्य दैनिक उपभोग्य वस्तुको प्रदर्शनी र बेचबिखनको व्यवस्था समेत गरिएको थियो. अमेरिका जस्तो मुलुकमा पनि बिकिनीमा फोटो खिचाएकै कारणमा विद्यालयबाट निकालिएकी शिक्षिका एवं मोडेल ओलिभिया स्पायरले समाजसेवा शुरू गरेकी छिन्. फ्लोरिडाको मार्टिन काउन्टी हाई स्कूलकी शिक्षिका रहेकी उनलाई गत महिना व्यवस्थापन पक्षले दबाब दिएर जागिर छोड्न लगाएको थियो. यो खबरले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा राम्रै ठाउँ पाएको थियो. उनले आफ्नो मोडलिङ गरेको तस्विर बेचेर आएको रकमको केही लाभ अमेरिकाको आँधीपीडितका लागि सहयोग दिने भएकी छिन्. अङ्ग्रेजीको ज्ञान, शालीन व्यवहार र सहज पढाउने शैलीका कारण विद्यार्थीबीच उनी निकै लोकप्रिय थिइन्. कट्टर धार्मिक र सामाजिक सोचका कारण विद्यालयले ओलिभियालाई लखेटेको थियो, तर उनले अझै केही महिना पढाउने चाहना राखेकी थिइन्. 26 वर्षे ओलिभियाले मोडलिङलाई आफ्नो मुख्य पेसा बनाएर आएको केही अंश समाजसेवामा खर्च गरिरहेकी छिन्. उनी विद्यालयमा पढाउँदा पनि भिक्टोरिया जेम्सको नामबाट खाली समयमा मोडलिङ गर्थिन्. छोटो समयमै मोडलिङमा लोकप्रिय भइसकेकी उनले असल काम गरिरहेकी छिन्. उनले आउँदो 7 जुनसम्म आफ्नो हरेक तस्विरको कमाइबाट $1 हालै ठोनाडो आनीग्रस्त ओक्लाहामाको रेड क्रसलाई दिने घोषणा गरेकी छन्. भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने अभियान लिएर विश्व भ्रमणमा रहेका दुई युवाही हङकङ पुगेका छन्। लुम्बिनीबाट भगवान गौतम बुद्धको मूर्ति बोकेर करिब 4 महिना अघि विश्व शान्ति यात्रामा सरोज अरियाल र विनोद शर्मा निस्किएका हुन्। क्यारावान ब्रोडकास्टिङको पहलमा यी दुई युवाले अहिलेसम्म थाइल्याण्ड, मलेसिया, सिङ्गापुर, इन्डोनेसिया, फिलिपिन्स र फिलिपिन्सको यात्रा पूरा गरिसकेका छन्। हङकङवासी नेपाली लगायतले यी दुई यात्रीको स्वागत गरेका छन्। मगर संघ हङकङको पहलमा त्यहाँ आइपुगेका दुई यात्रीलाई नमोबुद्ध आमा समूहले 2 हप्ताको लागि खाने बस्ने व्यवस्था गरिदिनुका साथै जापान जानको लागि हवाई टिकटको व्यवस्था गरेका छन्। बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा हङकङ डलर 3,680, हिन्दू एसोसिएसन हङकङले 2,043 डलर सहयोग गरेका छन्। त्यसै गरी उर्गेन दोर्जे छोलिङ बुद्धिस्ट सेन्टरले 3,500 सहयोग गरेका छन्। 555 डलर हेभेनली पाथ हङकङले 1,502 डलर आर्थिक सहयोग गरेका छन्। त्यस्तै सद्भावना दूत हरिश्रेष्ठ तथा विभिन्न संघ संस्थाले सहयोग गरेको जनाइएको छ। विश्व शान्ति पदयात्रा सफलताको कामना सहित बुद्ध धर्म अनुसार विधिवत पूजा गरेका थिए। दक्षिण कोरियामा जन्म दरमा लगातार कमी आएको पछिल्लो अध्ययनले देखाएको छ। ढिलो विवाह र विवाहपछि पनि बच्चा जन्माउन गरिने रोकथामका उपायहरूका कारण शिशु जन्म दरमा कमी आएको सरकारद्वारा सोमबार प्रकाशित तथ्याङ्कमा जनाइएको छ। गत मार्चमा दक्षिण कोरियामा 38,800 बच्चाको जन्म भएको सरकारी तथ्याङ्कमा भनिएको छ। यो गत वर्षको तुलनामा 10.2% कमी हो। त्यसै गरी यस वर्षको सुरुको 3 महिनामा 6.4% जन्मदरमा कमी आएको छ। यो संख्या गत वर्षको स्वैप अवधिको तुलनामा 6.4% कमी हो। ढिलो बिहे गर्नु जन्मदरमा कमीको कारण मानिएको छ। सन् 2013 ब्रान्ड रिपोर्टमा अझै पनि एप्पल कम्पनी विश्वको सबैभन्दा बहुमूल्य ब्रान्ड बन्न सफल भएको छ। आइफोन, आइप्याड र आइपोड जस्ता इलेक्ट्रोनिक ग्याजेट निर्माता कम्पनी एप्पलको ब्रान्ड भ्याल्यु 185 बिलियन रहेको छ। गत वर्षभन्दा यो 2 बिलियनले बढी हो। दोस्रो नम्बरमा गुगल आएको छ। यसको ब्रान्ड भ्याल्यु एप्पलभन्दा 72 बिलियन कम छ। त्यसै गरी तेस्रो नम्बरमा पनि टेक्नोलोजीकै कम्पनी रहेको छ। यो स्थान ओगट्न सफल कम्पनी आइबिएम हो। आइबिएमको दूरी भने 1 बिलियन मात्रै छ। गुगल र आइबिएमको दूरी भने 1 बिलियन मात्रै छ। चौथो नम्बरमा फास्ट फुड कम्पनी म्याकडोनल्ड छ भने 5 औँमा सफ्ट ड्रिङ्क कम्पनी कोका कोला रहेको छ। 6 औँमा टेलिकम कम्पनी एडिएनडिटी रहेको छ। 7 औँ नम्बरमा भने माइक्रोसफ्ट कम्पनी रहेको छ। एप्पलको प्रतिस्पर्धी सामसुङ भने धेरै पछाडि 30 नम्बरमा रहेको छ। सामसुङ भन्दा 1 अङ्कले पछाडि फेसबुक रहेको छ। मंगल ग्रहबाट नासाको क्युरियोसिटीले पठाएको तस्विरले धेरैलाई चकित तुल्याएको छ। तस्विरमा धुले माटोमा एउटा मुसाको आकृति देखिएको छ। रातो ग्रहमा अन्य ग्रहको तुलनामा जीवन हुन सक्ने विषयको खोज विज्ञानवृत्तिमा धेरै पहिलेदेखि नै आएको हो। मुसाको स्वरूप देखिएपछि यो क्षेत्र अचम्ममा परेको छ। 2012 सेप्टेम्बर 28 खिचिएको यो तस्विरले यस्तै अवस्था सृजना गरेको छ। भुइँको रङसँग मिल्ने भए पनि यसको कान, नाक र आँखा छुटिन्छ। तपाईँ पनि हेर्नुहोस्, फक्स न्युजले राखेको मंगल ग्रहको तस्विरमा तपाईँले पनि देख्न सक्नुहुनेछ। युट्युब र अन्य वेबसाइटहरूमा पनि यो तस्विर सोझै देख्न सकिनेछ। श्रोताहरू, प्रस्तुत गर्दै थिए युवासँग सम्बन्धित वा अन्य जानकारीको सङ्गालो युवा गतिविधि। र यस युवा गतिविधि पश्चात म तपाईँलाई एउटा साङ्गीतिक कोसेली दिँदै कार्यक्रममा एकछिन विश्राम लिनेछु। त्यसपछि कार्यक्रमका अन्य सेगमेन्ट्सहरू लिएर आउनेछु। अन्य सेगमेन्ट्समा अघि मैले भन्न छुटाएको आज होबार्टका साथीहरूबाट केही अपडेट पनि यहाँ कार्यक्रम मार्फत दिनेछु। होबार्टमा पनि केही कार्यक्रम भइरहेको छ, उहाँका साथीहरूलाई कार्यक्रमका लागि म लाइभ निम्त्याउनेछु र तपाईँहरूलाई केही जानकारी गराउनेछु। र यो गीत रहेको छ दार्जिलिङ कलकत्ता भन्ने एउटा लोक पाराको गीत छ। निकै रमाइलो गीत, मलाई रमाइलो लागेर आज ल्याएको छु। आवाज दिनुभएको छ सुजाता केसी र खेमराज गुरुङले। सुनौ दार्जिलिङ कलकत्ता। नेपाली व्यवसायलाई सहयोग गर्नुहोस्, आफ्नो समुदायलाई टेवा पुर्याउनुहोस्।
तपाईँले वर्क एन्टरप्राइजेसको सेवा पहिले नै उपभोग गर्नुभएको होला, अब हामी कहाँ फाइनेन्स ब्रोकिङको सेवा पनि उपलब्ध छ।
तपाईँ घर किन्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई ब्याङ्कले भन्दा बढी जानकारी र सुझाव दिन प्रतिबद्धता व्यक्त गर्दछौँ।
हामी रियल इस्टेट एजेन्ट्स, ब्याङ्क र कन्भेन्सरसँग मिलेर सबै प्रक्रिया सहज बनाउन कटिबद्ध छौँ।
सेवा लिन तुरन्त सम्पर्क गर्नुहोस् आशिष वाग्ले, वाग्ले इन्टरप्राइजेस, लेभल 5, 22 ग्रिनफिल्ड स्ट्रिट, एडलेड।
फोन नम्बर 04345320
दार्जिलिङ कलकत्ता म त नेपालको भन्दै थिएँ, तर हामी चाहिँ भन्छौँ दार्जिलिङ कलकत्ता, हामी चाहिँ एडलेड अस्ट्रेलियाको। र अब पालो भएको छ होबार्ट, हामी चाहिँ अब होबार्टको साथीहरूलाई चाहिँ अनलाइन यहाँ ल्याउने अनियर ल्याउने कोसिस गर्नेछु। त्योभन्दा अगाडि तपाईँले सुन्नुभयो गीतभन्दा जस पछाडि वाग्ले इन्टरप्राइजेस, जो हाम्रो कार्यक्रमको स्पोन्सर पनि हो, उहाँहरूको स्पोन्सरसिप एड बजाउँदै थियौँ। र होबार्टमा होबार्टको साथीहरूलाई आज यहाँ अनियर ल्याउनुको कारण चाहिँ उहाँहरूले एक दिने सकर टुर्नामेन्टको आयोजना गर्नुभएको छ र उहाँहरूबाटै जानकारी लिनेछौँ हामी के विषयमा र यो सकर टुर्नामेन्ट किन आयोजना गरियो भन्ने बारेमा चाहिँ उहाँले जानकारी दिनुहुनेछ र उहाँ मसँग अहिले लाइनमा हुनुहुन्छ खड्ग थापाजी र उहाँलाई लिनुभन्दा अगाडि होबर्टमा हामीले निकै कार्यक्रमहरू भएका सुन्ने गरेका छौँ र हामीले कमै यस कार्यक्रमबाट के भए त्यहाँ के भइरहेका छन् भन्ने प्रसारण गर्दै आएका छौँ र यो कार्यक्रमको मुख्य उद्देश्य विभिन्न सहरहरूमा बस्ने भुटानीहरूका बारेमा र उहाँहरूले गरेका कार्यक्रमको उत्थान गर्ने प्रवर्धन गर्ने पनि एउटा उद्देश्य रहेको छ र त्यसै क्रममा उहाँहरूले बुद्ध जयन्ती गत हप्ता मान्नुभयो भने सर्भाइभिङ इन विन्टर र हेल्थ इन्फर्मेसनको आयोजना पनि गर्नुभएको छ र आज भने निकै एउटा छुट्टै कार्यक्रम विकेन्डमा पारेर गर्नुभएको छ र उहाँ जानकारीका लागि हामीसँग हुनुहुन्छ होबर्टबाट खड्ग थापा. खड्गजी, कार्यक्रममा स्वागत छ यहाँलाई. भनिदिनुहोस् न, यो कार्यक्रम के हो, आज के भइरहेको छ त्यहाँ हाम्रो श्रोताहरूलाई जानकारी मैले कमै दिएँ यहाँबाट र तपाईँकै आवाजमा जानकारी दिउँ भन्ने चाहिँ कोसिस गरेको छु.
छोटकारीमा भन्नु पर्दाखेरि हामी होबर्टमा बसोबास गर्दै आउने भुटानीहरू होइन,
जसलाई
हामीले भुटनिस कम्युनिटी एसोसिएसन अफ साउदर्न ताजमानिया भनेर हामीले सर्ट फर्ममा विकास भनेर चिनिने गरेका छौँ. र हामीले चाहिँ आज एक दिने सोकर टुर्नामेन्ट आयोजना गरिएको छ र यो सोकर टुर्नामेन्ट चाहिँ हामीले इन्टर कम्युनिटी भन्नाले हामी यहाँ होबर्टमा रहने मतलब होबर्टमा मात्रै नभएर ताजमानियामा रहने भुटनिसहरूमा चाहिँ भुटनिस अनि अन्य कम्युनिटीहरू साथीहरूसँग इन्टरेक्सन गरेर अलिकति एउटा फ्रेन्डली गेम खेलेर परिचय गरौँ भन्ने हिसाबले हामीले जुन आज कार्यक्रम आयोजन गरिएको हो होइन.
हजुर, तपाईँले भन्नुभयो एक दिने सकर टुर्नामेन्ट फुटबल भन्छौँ हामी, त्यो चाहिँ विभिन्न भुटानी विभिन्न ठाउँमा बस्ने भुटानीहरूका माझ भइरहेको छ आज.
भुटानीहरू मात्रै सीमित नभएर यो हामीले इन्टर कम्युनिटी भनेर चाहिँ हामीले अहिले यहाँ हामीहरूसँग एउटा कङ्ग्रेस कम्युनिटीको साथीहरूको पनि यहाँ संलग्न रहेको छ होइन.
हजुर,
हामीले अनि लन्चिसमा रहनुहुने भुटानी साथीहरूको संलग्न छ र होबर्टमा रहने भुटानी साथीहरूको जम्मा गरी हामीले चारवटा टिमको सहभागितामा आजको यो गेम गराउन लागिरहेको छ.
हजुर, खास उद्देश्य अलिकति प्रकाश पारिदिनुहोस् न, के कारणले यो गेम आज एक दिने सकर टुर्नामेन्टको आयोजना गर्नुभयो? अर्को सकर टुर्नामेन्ट त अन्तर्राज्य इन्टरस्टेट सकर टुर्नामेन्ट भन्छौँ हामी, यो यहाँ अब जुलाईको पहिलो सातामा हुन गइरहेको छ, त्यसलाई के त्यो सकर टुर्नामेन्टलाई तपाईँको आजको कार्यक्रमले के सहयोग पुग्नेछ, अलिकति उद्देश्य प्रकाश पारिदिनुहोस् हो, त्यो पनि अलिकति प्रकाश पारिदिनुहोस् न.
हामीले खासै गरी यो हाम्रो सकर टुर्नामेन्ट आयोजन गर्नुको उद्देश्य हामीले विशेष गरी यङस्टर भाइ बहिनीहरूलाई समेटिएर चाहिँ हामीहरू एउटै ट्र्याकमा लिएर जाउँ भन्ने उद्देश्यले हामीले आयोजना गरिएको र एउटा हाम्रो पहिलो उद्देश्य त भाइहरूलाई पनि हाम्रो जुन एउटा मेन ट्र्याकमा ल्याएर अनि भाइहरूको र अभिभावकहरू बिचको सम्बन्धलाई जुन अहिले ग्याप गर्दै गएको छ त्यो ग्यापलाई हामी ग्यापलाई ब्रिजिङ गरौँ भन्ने हिसाबले हाम्रो एउटा फर्स्ट हाम्रो उद्देश्य यो हो. र दोस्रो भनेको जुन अहिले जसलाई सफल पनि भन्छौँ हामी होइन, त्यसलाई पनि केही सहयोग पुगोस् हाम्रो भाइ बहिनीहरूलाई
हजुर. खड्गजी लाइन, तपाईँले अलिकति धेरै नै डिस्टर्बेन्स आइरहेको छ तपाईँलाई, म अलिकति डिस्टर्बेन्स बिना नभएको ठाउँमा गएर बोल्दिन आग्रह गर्दछु. अनि तपाईँले भन्नुभयो यसलाई तपाईँले यो अहिले चाहिँ के भइरहेको छ, यो अहिले चाहिँ खासै कार्यक्रम भइरहेको छ कि सिद्धिसक्यो?
होइन, कार्यक्रम हाम्रो निरन्तर भइरहेको छ. हामीले पहिला 10 बजेदेखि कार्यक्रम सुरु गरेको हो होइन, जुनमा आज हामीसँग चारवटा टिमहरूको सहभागिता थियो. म तपाईँलाई सोच्छु हाम्रो टिमको नामहरू सुनाउन गइरहेको छु. होबर्ट विकास आयोजित जुन हाम्रो अर्गनाइजर हामीले ए टिम र बी टिम गरेर दुईवटा टिम हामीले यहाँबाट निकालेका थियौँ. त्यसरी नै यहाँबाट 200 किलोमिटर टाढा रहनुहुने हाम्रो अर्को एउटा लन्चिस्टन ठाउँमा जुन भुटानहरूको बसोबास छ त्यहाँबाट उहाँहरू साथीहरूको संलग्न रह्यो, लन्चिस्टन टिम आएको छ. र हामीसँग अर्को कङ्गोलिसको टिम पनि संलग्न भएर चारवटा टिमको बिचमा खेल बिहान 10 बजेदेखि सुरु गऱ्यौँ. र पहिलो खेल होबर्टको ए टिम भर्सेस हामीले कङ्गोलिस टिमको बिचमा खेल धेरै रमाइलो र धेरै मनोरञ्जन त खेलले दिएको चाहिँ यहाँको जुन दर्शकहरूमा हामीले पायौँ. र दोस्रो खेल होबर्टको बी टिम र अनि हामीले लन्चिस्टन टिम बिचमा खेल भयो. अनि अब अहिले फाइनल खेल हुन लागि हाम्रो अम्पायरले विसल बजाएर खेलाडीहरूलाई लाइनमा बसेर भित्र ग्राउन्डमा लिएर छिर्ने तर्खरमा हुनुहुन्छ हाम्रो अम्पायर अनि हाम्रो यहाँ आयोजक नरेशजी गङ्गाजी धीर थापा उहाँहरू पनि निकै एक्टिभको साथ लागिरहनु भएको छ र अहिले खेलाडीहरू ग्राउन्डमा छिर्दैछन्
उहाँहरू निकै रमाइलो लाइभ जानकारी दिनुभयो खड्गजी तपाईँले यो कार्यक्रम आजको कार्यक्रम आयोजना गर्नुमा कहाँबाट प्रेरणा मिल्यो या फन्डिङ कहाँबाट मिल्यो के भन्नुहुन्छ यसको लागि
यसको लागि हामीले गत वर्ष हामीले के गर्यौँ भने हामीले एउटा कमिटीको साथीहरू बसेर हामीहरू भाइहरूलाई कसरी समेट्ने भाइहरू अब आफ्नो हिसाबले गइरहेका छन् अभिभावकहरू एकपट्टि भाइहरू अब यङस्टरहरू एकपट्टि भयो यहाँ दुई चार जस्तो एउटा ट्र्याक देखियो यो ट्र्याकलाई कसरी मिच्यौँ भनेर हामीले सल्लाह गर्दाखेरि होइन हामीले केही टुर्नामेन्टहरू गर्नुपर्छ त्यसको लागि हामीले फन्ड एप्लाई गरौँ भन्ने हिसाब भएर हामीले ताजमहिना कम्युनिटी फन्ड एप्लाई गरेको थियो होइन निकै ठुलो रकम हामीले निकै ठुलै प्रोग्राम गर्नलाई हामीले कल्चरल एक्टिभिटिजदेखि लिएर अनि आर्ट्स एक्जिबिसन्स अनि सकर टुर्नामेन्ट गर्ने भनेर हामीले लगभग 15,000 ग्रान्ट एप्लाई गरेको थियो र 15,000 हामीलाई पार्सली ग्रान्ट लगभग 3200 जस्तो ग्रान्ट हामीलाई पास भएर आएर हामीले लास्टमा सकर टुर्नामेन्ट मात्रै गराउन गयौँ होइन जुन यसको लागि यो ग्रान्ट चाहिँ हामीले ताजमहिया कम्युनिटी फन्डबाट पाएको हो र यो ग्रान्टमा सहयोग गराउनलाई यहाँको एमआरसी मल्टिकल्चर्स र यहाँका स्थानीय एमपीको पनि धेरै सहयोग पुगेको छ हामीलाई
हजुर आजको कार्यक्रममा आम भुटानी जनसमुदाय र युवा युवतीको कस्तो सहभागिता छ
हामीहरूसँग यङ भाइ बहिनीहरू लगभग प्रायः जस्तो हामीसँग होबर्टमा हुने र लन्चिसमा हुने भाइहरूको लगभग 80% माथि यसमा संलग्नता हामीले पायौँ र अभिभावकहरू पनि त्यति नै असत्यका साथ यहाँ उपस्थित भएको मैले पाएको छु किनभने आफ्नो नानीहरूको खेलहरू हेर्न पाउँदा उहाँहरूले यति फिल गरेका थिएनन् कि नानीहरूसँग यति स्किल रहेछ भन्ने उहाँहरूले आज मात्रै यो कुराहरू बुझ्दै हुनुहुन्छ
हजुर निकै राम्रो कुरा उपस्थितिमा को कुरा गर्दाखेरि भिआइपीहरूको कस्तो के उपस्थिति रहेको छ त्यहाँ तपाईँलाई सहयोग गर्ने सङ्घ संस्थाहरूकोबाट प्रतिनिधिहरूको उपस्थिति कस्तो रहेको छ
हामीलाई सहयोग पुऱ्याउन हुन लागि हामीलाई खासै गरी एमकोटबाट सहयोग भएको छ अनि हामीलाई एमआरसीबाट सहयोग तर विकेन्ड परेको हुनाले उहाँहरू अफिसियल्ली उहाँहरूको अफिस आज नचल्ने हुनाले उहाँहरू फिजिकल्ली चाहिँ यहाँ अहिले उहाँहरूले आउँछौँ भनेर चाहिँ वचन चाहिँ दिनुभएको छ अहिले आइसक्नु आइपुग्नु भएको छैन र हामीसँग अलिकति छन् हामीसँग अरू यहीँको बासोबास गर्ने जुन हामी अस्ट्रेलियन
हजुर निकै राम्रो जानकारी दिनुभयो निकै सान्दर्भिक जानकारी आजको कार्यक्रममा खड्गजी तपाईँलाई म रेडियो कार्यक्रम युवा संसारको तर्फबाट र एडलेड बासी सबै भुटनिसको तर्फबाट तपाईँको कार्यक्रम सफल होस् भन्ने कामना गर्न चाहन्छु खड्गजी
हाम्रो यहाँको गतिविधिहरूलाई यसरी तपाईँहरूको कार्यक्रममा समेट्ने जुन मौका दिनुभएकोमा अस्ट्रेलियामा एडिलेडमा रहने सम्पूर्ण साथीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन र आगामी आउने कार्यक्रममा हाम्रो पनि यस्तै यहाँका एक्टिभिटिजहरूलाई इन्भल्भ गर्दै जान पाइयोस् भन्ने हामीले अपेक्षा पनि राखेका छौँ
हस् खड्गजी तपाईँको कार्यक्रम सफल रहोस् आजको
धेरै धेरै धन्यवाद देवीचन्दी
हजुर अहिले लाइनमा हुनुहुन्थ्यो खड्गा थापा त्यहाँ होबार्टमा भइरहेको इन्टर कम्युनिटी सकर वान डे सकर टुर्नामेन्टको बारेमा हामीलाई प्रत्यक्ष जानकारी दिँदै हुनुहुन्थ्यो उहाँले भन्नुभयो आज विभिन्न कम्युनिटीको बिचमा फुटबल खेल भइरहेको छ र त्यो फुटबल खेलले चाहिँ युवा भाइ बहिनीलाई निकै राम्रो कुराहरू सिकाउनेछ र युवा सहभागिताको बारेमा पनि कुरा सिकाउनेछ र अभिभावक र अरू अन्तर समुदायको मा पनि निकै सहयोग पुग्नेछ र आउने फुटबल टुर्नामेन्टमा पनि एउटा अभ्यासको रूपमा यो फुटबल टुर्नामेन्टले आफ्नो टुर्नामेन्टले सहयोग पुर्याउनेछ भन्ने जानकारी दिनुभयो र अब कुरा गरौँ होइन श्रोताहरू अब जानकारी यो पस्किहालेँ त्यसपछि त एउटा साङ्गीतिक कोसेलीमा अबको पालोमा रहेको छ एउटा सिक्किमको नेपाली गाना रहेको छ निकै रमाइलो लाग्यो मैले खोज्दै जाँदाखेरि यो गाना पाएँ आवाज रहेको छ रेमन्ती राई पखाउन सकिनँ भन्ने निकै सुमधुर गीत रहेको छ त्यसपछि म भुटान अपडेट र अन्य सामुदायिक सूचना र देश खोज्दै जाँदा भन्ने चलचित्रको बारेमा कुरा गर्नेछु
प्रीति का कुरा हेरू आखा हरू हेरे अफई बुझनु आखा हरू हेरे अफई बुझनु
हजुर पोखाउन सकिन भन्दै थिइन् सिक्किमकी नेपाली गायिका रेमन्त राई निकै सुमधुर गीत गाएकी छन्। र यो गीत आज तपाईँलाई प्रस्तुत गरेँ, निकै रमाइलो गीत थियो। र अबको पालोमा मेरो हातमा परेको छ सामुदायिक सूचना, दुईटा सामुदायिक सूचना रहेका छन्। यो एउटा रहेको छ मे 30 र 31 तारिक भएको बार्बिक्यूको बारेमा अलिकति जानकारी पस्किनु भएको छ, र हुनेवाला जानकारीको हुनेवाला बार्बिक्यू बारेमा पनि अलिकति सूचना प्रेषित गर्नुभएको छ आयोजकको तर्फबाट सुशील नेरोलाजीले, उहाँलाई धन्यवाद। र यो कार्यक्रम 30 मे र 31 मेमा दुई दिन बिहिबार र शुक्रबार बार्बिक्यू भएको थियो बनिङ्स वायर हाउस 252 प्रोस्पेक्ट रोड चर्चिल रोड प्रोस्पेक्टमा, र यसमा सहयोगी हुनुहुन्थ्यो युवा संसार र बुडनिस युथ ग्रुप र म्याक्स पेडिसन जो जोई पेडिसन एमपीका पिता हुनुहुन्छ, उहाँले पनि निकै सहयोग पुर्याउनु भएको छ भनेर उहाँलाई धन्यवाद ज्ञापन गर्नुभएको छ सुशील नेरोलाजीले। र अरू अन्य व्यक्तित्वहरूलाई पनि अमर पौडेल प्रकाश छेत्री, गङ्गा अधिकारी, पवन अधिकारी, देविका अधिकारी र विवश घिमिरेलाई पनि धेरै धेरै धन्यवाद दिन चाहनु भएको छ। र अब हुने बार्बिक्यू कार्यक्रम रहेको छ 14 जुन बिहान 9 बजेदेखि 4 बजेसम्म सोही स्थान बनिङ्स वायर हाउस 252 चर्चिल रोड प्रोस्पेक्ट, र यो बार्बिक्यूले भने आगामी फुटबल टुर्नामेन्टको लागि चाहिँ आर्थिक सङ्कलन गर्ने सहयोग गरी सहयोग पुग्ने विचार राख्नुभएको छ सुशील नेवराजीले, उहाँलाई धेरै धेरै धन्यवाद। र अर्को सामुदायिक सूचना मेरो हातमा परेको छ, यो चाहिँ रहेको छ बासा र स्टार्सद्वारा गरिने सिभिल राइट्स एन्ड रेस्पोन्सिबिलिटी नागरिक अधिकार र कर्तव्यका बारेमा हुन गइरहेको एउटा कार्यशाला गोष्ठी वर्कसप भन्छौँ भोलि हुन गइरहेको छ, त्यसको बारेमा जानकारी प्रस्तुत गर्नुभएको छ इन्द्र अधिकारीजीले। र यो कार्यक्रम हुनेछ भोलि 4 बजी, भेन्यू रहेको छ 1225 युथ सेन्टर 17 विल्डसायर स्ट्रिट सल्सबरी, र सम्पूर्ण समुदायका सदस्यहरू र अन्य जो कोही पनि यस कार्यक्रममा सहभागी भई सिभिल राइट्स एन्ड रेस्पोन्सिबिलिटिज नागरिक अधिकार र कर्तव्यका बारेमा जानकारी लिन सक्नुहुनेछ। र यो थियो दुईटा सामुदायिक सूचना। र अबको पालोमा मेरो हातमा रहेको छ भुटानमा गत 31 मेमा भएको प्रारम्भिक चरणको निर्वाचनको बारेमा छोटो जानकारी। हामी गत केही हप्तादेखि यस बारेमा जानकारी तपाईँलाई पस्किँदै आएका छौँ, र आजको कार्यक्रममा भने नतिजा कस्तो रह्यो प्रारम्भिक चरणको निर्वाचनको, र कुन पार्टी अगाडि छ र कुन पार्टीले निर्वाचन अर्को अन्तिम चरणको निर्वाचन लड्न पाउने छैन भन्ने बारेमा चाहिँ जानकारी प्रस्तुत गरिरहेको छु। यो पहिलो चरणको प्रारम्भिक चरणको निर्वाचनमा ड्रुक फिन्सुम छोक्पाले 44.5% मत ल्याएर चाहिँ अग्रणी स्थानमा रहेको छ भने पिपल्स डेमोक्रेटिक पार्टी डिपिटी र पिपल्स डेमोक्रेटिक पार्टी पिडिपी रहेको छ 32.5 भोट ल्याएर दोस्रो स्थानमा रहेको छ भने दुईटा पार्टी डुक नेमरूप छोक्पा र डुक चिरवङ छोक्पाले भने अन्तिम चरणको निर्वाचन लड्न पाउने भएनन्, उनीहरू क्वालिफाइड भएनन्। र ड्रुक नेमरुक छोक्पाले 17.1% भोट पायो भने ड्रुक चिरवाङ छोक्पाले केवल 5.9% भोट पाएर यी पार्टीहरूले अन्तिम चरणको निर्वाचन लड्न पाउने छैनन्। जनसङ्ख्या बढी भएका जिल्लाहरू जस्तै साम्ची र त्रासीगाङमा दुईटा पार्टीले नै अग्रणी स्थान हासिल गर्यो, र साम्चीमा पिडिपीले अग्रणी स्थान हासिल गर्यो भने त्रासीगाङमा डिपिटी ड्रुक फिन्चुम छोक्पा जो जिग्मे वैथेनलाईको पार्टी रहेको छ त्यसले अग्रणी स्थान ओगटेको त्रासीगाङ जिल्लामा हो भने साम्चीमा पिडिपी पिपल्स डेमोक्रेटिक पार्टी जो छिरिङ तोक्बेको पार्टी रहेको छ। र साम्चीमा 4 निर्वाचन क्षेत्र छन् भने त्रासीगाङमा 5 निर्वाचन क्षेत्र रहेका छन्। ड्रुक नेमरूप छोक्पाले भने केवल 2 निर्वाचन क्षेत्रमा अग्रता लियो, ती निर्वाचन क्षेत्रहरू ट्रिमसिङ त्रासीगाङ जिल्लाको हो भने र फुन्छोलिङ छुका डिस्ट्रिक्टको दुईटा निर्वाचन क्षेत्रमा मात्रै ड्रुक नेमरूप छोक्पा जो लिलेवङचुकको पार्टी रहेको छ दुईटा निर्वाचन क्षेत्रमा मात्रै अग्रणी स्थान हासिल गरेको थियो। डिसिटीले सबैभन्दा कम मत पायो, अघि मैले भतिहाने तपाईँलाई 5.9% खालि 6% पनि हासिल गरेको छैन, र सबै जिल्लाबाट गरी उसले यति 12,457 भोट जम्मा पाएको छ भने यो कम निर्वाचनले गर्दाखेरि आगामी निर्वाचन भनौँ अर्को आम निर्वाचनमा चाहिँ सरकारी अनुदान चुनाव लड्नका लागि सरकारी अनुदान नपाउने देखिएको छ। र प्रारम्भिक चरणको निर्वाचनको चुनाव नतिजाले देखाए अनुसार डिपिटी नै सरकार चलाउन फर्किने सम्भावना बलियो भएको छ भने यद्यपि पराजित पार्टीका समर्थकहरूले पीडीपीलाई समर्थन गर्न निर्णय गरे उसको पनि सम्भावना निकै बढ्ने देखिन्छ। पीडीपी सरकारमै नपुगे पनि सांसद संख्या आफ्नो सांसद संख्या बढाई निकै बलियो विपक्षी हुने पनि अनुमान गरिएको छ। डिपिटीले पूर्वी जिल्लाहरूमा पकड जमायो भने पीडीपीले पश्चिमी जिल्लाहरूमा पकड जमाएको छ र दक्षिणी जिल्लाहरूमा भने मिश्रित नतिजा आएको छ। डिपिटी र पीडीपीले मिश्रित रूपमा नतिजाहरू हासिल गरेका छन् यस प्रारम्भिक चरणको निर्वाचनमा। अब डिपिटी र पीडीपीले अन्तिम चरणको निर्वाचन भनौँ चुनाव लड्नेछन् जुन आगामी जुलाई 13 तारिकका लागि तय गरिएको छ। आगामी हप्तादेखि चुनाव प्रचार प्रसार र चुनावी अभियान सुरु हुनेछ। अहिले भङ्ग गरिएको संसद जो नेसनल एसेम्ब्ली थियो त्यसमा डिपिटीका 45 जना डिपिटीका सांसदहरू थिए भने केवल दुईजना 47 सिटमध्ये दुईजना सदस्यहरू पीडिपीका रहेका थिए र जसका कारण दुईजना सांसद भएका कारण नै पीडिपी पिपल्स डेमोक्रेटिक पार्टी अफ भुटान छ त्यो चाहिँ विश्वमै सबैभन्दा सानो संसदीय विपक्षी दलको रूपमा उभिएको छ। यसले निकै रेकर्ड कायम गरेको छ। अर्को हप्तादेखि श्रोताहरू हामी तपाईँलाई पार्टीका उम्मेद्वारहरूको नामावली प्रस्तुत गर्ने प्रयास गर्नुका साथै चुनावी प्रचार प्रसार र अभियानका क्रममा भएका रोचक समाचारहरू प्रस्तुत गर्नेछौँ। तपाईँ रेडियो युवा संसारको कार्यक्रम हप्तै पछि सुनिरहनु होला, यानि कि ipajournal.com जो हाम्रो सहकर्मीको ब्लग रहेको छ उहाँले पनि निकै कष्ट गरेर तपाईँलाई भुटानमा भइरहेको निर्वाचनको बारेमा जानकारी प्रस्तुत गर्ने कोसिस गरिराख्नु भएको छ। र श्रोताहरू यो थियो भुटानको प्रारम्भिक चरणको नतिजाबारे अलिकति तपाईँहरूको लागि जानकारी र यसपछि एउटा साङ्गीतिक कोसेलीमा अबको पालोमा रहेको छ पोल्छ मुटु श्रेया सोताङको आवाजमा निकै सुमधुरै गीत रहेको छ। आज कतैबाट पनि अनुरोध नआएकोले गर्दा मेरो रुजाइमा गीतहरू ल्याएको छु। आज भरपूर गीतहरूबाट तपाईँलाई मनोरञ्जन गराउने कोसिस गरिरहेको छु र अबको पालोमा पोल्छ मुटु श्रेया सोताङको आवाजमा
छु।
पोल्छमुटु श्रेया सदाङको आवाजमा निकै सुमधुर गीत र योभन्दा श्रोता तपाईँलाई स्वागत गर्दछु फेरि कार्यक्रममा युवा संसारमा म छु देवी पोखरेल र तपाईँ सुन्नुभएको छ सुनिराख्नु भएको छ 101.5 मेगाहर्जको तरङ्गमा यो कार्यक्रम भने radio.adelaide.edu.au पनि संसारभर सुनिरहनु भएको छ र योभन्दा अर्को कार्यक्रमको अर्को सेगमेन्टमा जानुभन्दा अगाडि म अहिलेको भुटान अपडेटमा थोरै गल्ती हुन पुगेकोमा अलिकति सच्याउन चाहन्छु. मैले भने डिएनटी लिली वाङचुकको पार्टी हो भनेर, डिएनटी होइन, डिएनटी भनेको दोर्जी छोडेनको पार्टी हो र डिसिटी पार्टी रहेको छ लिली वाङचुकको पार्टी, जसले 5.9% मात्रै भोट ल्याएको छ र जसका कारण उसले आगामी अर्को निर्वाचन आम निर्वाचनका लागि सरकारी अनुदान चुनाव लड्नका लागि सरकारी अनुदान नपाउने भन्ने देखिएको छ र यो यसरी बुझ्नुहोला श्रोताहरू, लिली वाङचुकको पार्टी ड्रुक छिरवाङ छोकपा रहेको छ जसले यस निर्वाचनमा 5.9% मात्र भोट पाएको छ र अबको पालीमा मैले अघि तपाईँलाई भनेअनुसार नेपाली कथानक चलचित्र देश खोज्दै जाँदाको बारेमा अलिकति कुरा गर्नेछु. यो चलचित्र नेपाली कथानक चलचित्र जसले भुटानी शरणार्थी र भुटानीहरूले भोग्नुपरेका कथा व्यथालाई समेटेर बनाउन लागिएको चलचित्र हो, जसलाई चाहिँ एक नेपालका नेपालमा भनौँ पूर्व नेपालमा चाहिँ निकै उहाँ निकै चर्चित हुनुहुन्छ प्रकाश आङदेम्बे, जसले लाइन क्रस मुभी खोलेर आफ्नो प्रोडक्सन हाउस पनि खोल्नु भएको छ र उसको बारेमा अलिकति यो चलचित्रको बारेमा अलिकति जानकारी गराउनुभन्दा अगाडि सुधा तपाईँलाई थाहै छ भुटानी कथा व्यथा भनेका निकै साहित्यका निकै अबदेखि उसो चलचित्रका पनि विषय बन्न थालिसकेका छन्. हामीले जानकारी पाइसकेका छौँ, विभिन्न समाचारहरूमा पढिसकेका छौँ कि यहाँदेखि पहिला सपनाको समाधि र साक्षी जस्ता पुस्तकहरूले पनि नेपाली भाषी भुटानी शरणार्थीहरूको कथा व्यथालाई निकै चरितार्थ पार्न कोसिस गरेको छ. अब प्रकाश आङदेम्बे र अरू विभिन्न सरकारवालाहरूले जसले भुटानी शरणार्थी समस्या र भुटानी शरणार्थीहरूले शिविरमा भोग्नु परेको कारुणिक अवस्थाका बारेमा नजिकबाट हेरेका थिए, उहाँहरूले अहिले यस विषयलाई चलचित्रमा पनि चलचित्र मार्फत अगाडि बढाउने कोसिस गर्नुभएको छ र अलिकति तपाईँलाई जानकारी गराउँ. प्रकाश आङदेम्बे एक वरिष्ठ साहित्यकार हुन्, उहाँद्वारा निर्देशित चलचित्र देश खोज्दै जाँदा छिट्टै पर्दामा आउने भएको छ. इफकेन्स इन्टरनेसनल फाउन्डेसन, इफकाक भुटान, लाइन क्रस मुभिज अनि गन्तव्य थिएटरको संयुक्त लगानीमा निर्माणधीन यो चलचित्रमा भुटानी मूलका नेपालीहरूले भोग्नु परेको शरणार्थी जीवनका कथा व्यथाहरू समेटी दर्शक सामु ल्याउन खोजिएको छ. अघि मैले तपाईँलाई भनिहालेँ, यहीबारे थोरै रिपोर्ट प्रस्तुत गरिरहेको छु. यस चलचित्रमा भुटानी शरणार्थीको वास्तविकतालाई कलात्मक र इमान्दार तरिकाले प्रस्तुत गर्ने प्रयास गरिएको निर्देशक आङदेमेले भुटान न्यूज सर्भिससँगको अन्तर्वार्तामा बताउनु भएको छ. सुटिङ कार्य सकिएर सम्पादनको काम भइरहेको लगायत साउन्ड मिक्सिङ, ब्याकग्राउन्ड फिल्म म्युजिक आदि र अन्य प्राविधिक कार्यहरू अहिले धमाधम भइरहेको जानकारी पनि आङदेम्बेले सो इन्टरभ्यूको सो अन्तर्वार्ताको क्रममा सबैलाई व्यक्त गर्नुभएको छ. अब उसो अबको पाँच महिनामा पर्दामा आउने अपेक्षा गरिएको यस चलचित्रमा बाबु बोगटी, हेमन्त बुढाथोकी, अरुणा कार्की, सरिता ओली, मीना कोइराला, तिब्बत राई आदिको मुख्य अभिनय रहेको छ. यी कलाकारहरूले पनि निकै भुटानी समुदायलाई, भुटानी कथा व्यथालाई निकै नजिकबाट हेरेको बताउनु भएको छ र बाबु बोगटी पूर्वकै कलाकार जसले निकै राम्रा गीत पनि गाउनुभएको छ र निकै राम्रा चलचित्रहरू पनि खेल्नु भएको छ. उदाहरणको लागि सानो संसारमा निकै राम्रो अभिनय गर्नुभएको छ र यसमा पनि उहाँले भुटानी कथा व्यथामा म अभिनय गर्छु भनेर अगाडि बढ्नुभएको छ र हामीले आशा गरौं बाबु बोगटीको अभिनय निकै भुटानीहरूले भएको कारुणिक वेदना र कारुणिक चितकारको एउटा प्रतिनिधि पात्र हुनेछ भन्ने हामीले आशा राखेका छौँ। जो हेमन्त बुढाथोकी हुनुहुन्छ उहाँ पनि पूर्वका कलाकार हुनुहुन्छ। हेमन्त बुढाथोकी जो दमकका कलाकार हुनुहुन्छ उहाँले पनि नेपाली फिल्म इन्डस्ट्रीमा निकै ठुलो योगदान गर्नुभएको छ र उहाँ विशेष गरेर खलनायकको भूमिका निर्वाह गर्नुहुन्थ्यो। तर अब अहिले हेरौँ हेमन्त बुढाथोकीले भुटानी नेपाली भुटानी शरणार्थीहरूको कथा व्यथालाई कसरी आफ्नो कला मार्फत प्रस्तुत गर्नुहुनेछ यस चलचित्र देश खोज्दै जाँदा मार्फत। र अर्को कलाकार पनि हुनुहुन्छ महिला कलाकार अरुणा कार्की र अरू पनि हुनुहुन्छ सरिता ओली, मीना कोइराला, तिब्बत राई र उहाँहरूले पनि यसमा जोरदार अभिनय गर्ने कोसिस गर्नुभएको छ। र यस चलचित्रको छायाङ्कन भने बेलडाङ्गी शरणार्थी शिविर जो दमकको नजिक रहेको छ र प्रकाश आङदेमे पनि त्यस शिविरमा धेरै नजिक छु भनेर बताउने पहिलेदेखि नै बताउनुहुन्छ। उहाँ साहित्यसँग सरोकार राख्ने व्यक्तित्वहरू र मुभी चलचित्र बनाउन खोज्नेहरूसँग निकै नजिक छु भन्नुहुन्छ आफूलाई र उहाँ हुनुहुन्छ पनि। उहाँले भुटानी शरणार्थी कथालाई अहिले चलचित्रमा मात्रै होइन उहाँले आफ्नो साहित्यमा पनि धेरै प्रस्तुत गर्नुभएको छ र उहाँ भुटानी शरणार्थी शिविर बेलडाङ्गीलाई एउटा छायाङ्कन स्थल बनाएको छ भने मोरङको चिसाङलाई पनि छायाङ्कन स्थल बनाएर चलचित्रमा प्रस्तुत गर्ने कोसिस गरिएको छ भने मेचीपुल जहाँ रिपार्टिएसनको लागि भनौँ स्वदेश फिर्तीको लागि धेरै ठुलो आन्दोलन पटक आन्दोलन भए र भुटानी समुदाय कहिले पनि सफल हुन सकेन। त्यस आन्दोलनमा भुटान फर्केर जाने स्वदेश फिर्तीको आन्दोलनमा कहिले सफल हुन सकेन र अन्तमा आएर तेस्रो देशको अप्सन त्यसको तेस्रो विकल्पलाई रोज्नु पर्यो र अहिले शरणार्थी शिविर निकै पातलिएको छ। तिनवटा शिविर त नाश अहिले विस्थापित भइसकेका छन् बेलडाङ्गी र शनिश्चरी शिविरमा सारिसकेका छन् र यो मेची पुल पनि एउटा छायाङ्कनको स्थल बनेको छ यो चलचित्रको लागि। यो चलचित्र करिब 1 घन्टा 45 मिनटको रहनेछ भनेर प्रकाश आङदेमेजीले चाहिँ विद्यापति मिश्र जो भुटान न्युज सर्भिसका म्यानेजर हुनुहुन्छ उहाँलाई अन्तर्वार्ताको क्रममा बताउनु भएको छ। र मैले पनि देश खोज्दै जाँदाको टिमलाई सम्पर्क गर्ने कोसिस गरेको छु। श्रोताहरू तपाईँलाई एउटा कुरा भनिहालौँ, मैले फेसबुक मार्फत उहाँहरूको फेसबुक पेज रहेको छ देश खोज्दै जाँदा। उहाँ हिजो बेलुका मैले त्यो पेजलाई ब्राउज गर्दै जाँदाखेरि निकै रचनाहरू निकै राम्रा राम्रा चित्रकलाहरू त्यसमा प्रस्तुत गरिएको छ, तपाईँले पनि हेर्न सक्नुहुनेछ। उहाँहरूले हरेक शुक्रबार देश विदेश र भुटानी देश विदेशका भुटानीहरूबाट आएका सृजनाहरू त्यहाँ प्रस्तुत गर्नुहुनेछ र त्यहाँ देश खोज्दै जाँदा चलचित्रलाई चाहिँ सहयोग पुर्याउने विभिन्न लेख रचनाहरू चित्रकलाहरूले चाहिँ उहाँहरूलाई सहयोग पुगेको छ भन्नुभएको छ र हरेक हप्ता उहाँहरूले चाहिँ त्यस चलचित्रलाई सहयोग पुग्ने सामग्रीहरू चाहिँ फेसबुकमा अपलोड गर्दै आउनुभएको छ र मैले भन्दै थिएँ श्रोताहरू उहाँहरूलाई सम्पर्क गर्ने कोसिस गरेको छु र उहाँहरूले केही दिन नै हामीलाई यस कार्यक्रमलाई अन्तर्वार्ता दिन चाहिँ खुसी प्रकट गर्नुभएको छ। उहाँले केही दिनमै सम्पर्क गर्नुभए हामी यस कार्यक्रमबाट तपाईँलाई देश खोज्दै जाँदाको टिमको जो कोही मेम्बर निर्देशक प्रकाश आङदेम्बे पनि हुन सक्नुहुन्छ र अरू कोही पनि हुन सक्नुहुनेछ र उहाँहरूसँग हामी यस कार्यक्रममा अन्तर्वार्ता लिएर देश खोज्दै जाँदाको बारेमा अझ विस्तृत कुराकानी गर्नेछौँ र तपाईँहरूलाई जानकारी गराइनै रहनेछौँ र तपाईँले अझ बढी जानकारीको लागि चाहिँ त्यो अघि मैले भनेको फेसबुक पेज रहेको छ देश खोज्दै जाँदा, जहाँ तपाईँले आफ्ना रचनाहरू पनि प्रेषित गर्न सक्नुहुनेछ र फेसबुकमा उहाँहरूले त्यसलाई पोस्ट गरिदिनुहुनेछ र त्यहाँ लाइक्स आउनेछन्, कमेन्ट्स आउनेछन् र देश खोज्दै जाँदा मुभी निर्माणको लागि चाहिँ चलचित्र निर्माणको लागि चाहिँ ती रचनाहरूले ती सृजनाहरूले चाहिँ सहयोग पुर्याउनेछन् भन्ने चाहिँ मलाई लागेको छ। र अब मैले अहिले तपाईँलाई देश खोज्दै जाँदा भन्ने नेपाली चलचित्रको बारेमा कुरा गर्दै थिएँ। अब यस्ता चलचित्रहरू यो चाहिँ निकै भिन्न प्रकारको चलचित्र आउनेवाला छ जस्तो लागेको छ हामीलाई पनि चाँडै नै यसलाई पर्दामा हेर्न पाऊ, देश विदेशमा बस्ने भुटानी भुटानीहरू जसको बारेमा जसको कथामा यस चलचित्रले आफ्नो रूप धारण गर्नेछ, त्यो चलचित्र चाहिँ भुटानीहरूले चाँडै नै हेर्न पाउन् र यसलाई भुटानीहरूले हेरेर चाहिँ आफ्नो कथा व्यथा चलचित्रमा आएको देखेर खुसी हुन पाउन् भन्ने चाहिँ हामी कामना गर्न चाहन्छौँ। र विगतमा पनि अमेरिकाबाट नेपाली चलचित्रहरू आएका छन् र कसरी चल्दैछन् के चल्दैछन् त्यो बारे हामीलाई त्यति जानकारी नभए पनि उहाँहरूले चलचित्र निकालेर भुटानी नेपाली समुदायलाई चाहिँ सेवा पुर्याउने जमर्को गरिराख्नु भएको छ। र श्रोताहरू, अबको हामी कार्यक्रम अन्त अन्तमा आइसकेका छौँ। हामी आजको कार्यक्रमभर हामी त होइन, म आज एक्लै रहेको छु यो कार्यक्रम युवा संसारमा, र आजको कार्यक्रमबाट बिदा माग्ने समय भइसकेको छ। तपाईँलाई विभिन्न जानकारी विभिन्न गीत सङ्गीतहरू प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट बिदा माग्ने समय भएको छ। हामीलाई केही सल्लाह सुझाव भए युवा.संसार@hotmail.com पठाउन सक्नुहुनेछ भने र हाम्रो फेसबुकमा पनि हामीलाई सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। तपाईँका सल्लाह सुझावले नै हामी हाम्रो कार्यक्रमलाई सुधार गरेर अगाडि बढ्नेछौँ र अर्को हप्ता अवश्य आउने बाचा गर्दै यस कार्यक्रमबाट देवी पोखरेल बिदा हुन्छु। बिदा हुँदाहुँदै आजको अन्तिम गीत रहेको छ मेरो मनको साथी चलचित्रबाट, मेरो मनको साथी नै। यस गीतलाई छोड्दै तपाईँहरूबाट बिदा चाहन्छु। हस्त, नमस्ते।
मेरो मनको साथी,
मेरो मनको साथी,
हे 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 संसारमा पक्कै जसले देख्छ पहिलो नजर उही रोकिन्छ टक्कै। संसारमा पक्कै जसले देख्छ पहिलो नजर उही रोकिन्छ टक्कै।
तिम्रो बोली अलगै, तिम्रो हेराइ अलगै, तिम्रो माया अलगै, कुरा गराइ अलगै।
कोही छैन तिमी जस्तो यो संसारमा पक्कै। सपनामा प्यारो प्यारो कल्पनामा आइरहने कोही हैन सधैँ सधैँ यो मनामा। तिमी नै हो, तिमी नै हो सुवास छर्ने मेरो जीवनमा।